الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ثم صورناكم ثم قلنا للملائكة اسجدوا لآدم فسجدوا إلا إبليس لم يكن من الساجدين. قال ما منعك ألا تسجد إذ أمرتك؟ قال أنا خير منه، خلقتني من نار وخلقته من طين. قال فاهبط منها فما يكون لك أن تتكبر فيها، فاخرج إنك من الصاغرين. قال أنظرني إلى يوم يبعثون، قال إنك من المنظرين. قال فبما أغويتني لأقعدن لهم صراطك المستقيم. ثم لآتينهم من بين أيديهم ومن خلفهم وعن أيمانهم وعن شمائلهم ولا تجد أكثرهم شاكرين. قال اخرج منها مذءوما مدحورا، لمن تبعك منهم لأملأن جهنم منكم أجمعين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. سورة أعراف کی تفسیر ہم اس کلاس کے اندر پڑھ رہے ہیں. پچھلی کلاس میں ان آیات کا ترجمہ غالباً مکمل ہو گیا تھا. اگر کسی کو کچھ اور یاد ہے تو بتا سکتی ہیں، کیونکہ دو ہفتے گزر چکے ہیں اور مجھے ایگزیکٹلی یاد نہیں ہے اور ریکارڈنگ نہیں دیکھ سکا کہ ترجمہ مکمل ہوا تھا کہ نہیں. تو 11 سے لے کے 18 آیات کے اندر اللہ رب العزت نے تخلیق آدم علیہ السلام کا واقعہ پھر سے قرآن مجید میں بیان فرمایا ہے. یہ کوئی ایک جگہ نہیں ہے، یہ کئی جگہوں پہ اللہ تعالیٰ نے ارشاد فرمایا، حتیٰ کہ بالکل ابتدا میں ہی سورہ بقرہ کے اندر تخلیق آدم کا واقعہ اللہ تعالیٰ نے وہاں بھی بیان فرمایا تھا اور دوسری جگہوں پر بھی. تو اللہ تعالیٰ نے یہاں ارشاد فرمایا کہ خلاصہ تفصیل سے میرے خیال میں اس کو اگر آپ ریڈو کر لیتے ہیں کہ یعنی ریڈو سے مراد دوبارہ سے پڑھ لیتے ہیں، تو فرماتے ہیں کہ وَلَقَدْ خَلَقْنَاكُمْ ثم صورناکم ثم قلنا للملائکۃ اسجدوا لآدم، کہ ہم نے تم کو پیدا کرنے کا سامان شروع کیا، یعنی آدم علیہ السلام کا مادہ بنایا، اسی مادے سے تم سب لوگ ہو. ٹھیک ہے، یعنی جس طرح سے جب کوئی مٹیریل بنایا جاتا ہے تو پہلے اس کا آیت نمبر 16 تک ترجمہ ہوا تھا. اچھا، 16 تک ترجمہ ہوا تھا، ٹھیک ہے. تو چلے پھر یہ اس میں کور ہو جائے گا خلاصہ تفسیر کے تحت ترجمہ باقی بھی. تو پہلے جو ہے وہ اس کا ایک سٹرکچر، ایک ڈھانچہ بنایا جاتا ہے، یا پہلے تو مٹیریل جس کو را مٹیریل بنانا کہتے ہیں نا، تو را مٹیریل پہلے حاصل کیا جاتا ہے، پھر اس را مٹیریل سے جو ہے وہ کچھ چیز بنائی جاتی ہے. تو اس طرح سے اللہ تعالیٰ نے آدم علیہ السلام کو بھی تخلیق کیا تدریجن. ٹھیک ہے، یعنی جو باڈی تخلیق کری وہ تدریجن تخلیق کری، اس کے اندر وقت لگا، جتنا بھی لگا ہمیں نہیں معلوم ایگزیکٹلی کیسے ہوا. تو اس طرح سے پھر مادہ بنا کر کے ہم نے تمہاری صورت بنائی، پھر اس کے بعد پھر جیسے ایک پتلا بناتے ہیں، ٹھیک ہے، تو ڈال بناتے ہیں، پتلا بناتے ہیں، تو اس کے اندر پھر صورت وغیرہ بھی تفصیل سے بنائی جاتی ہے. یعنی اس مادے میں آدم علیہ السلام کی صورت بنائی، پھر وہی صورت ان کی اولاد میں چلی آ رہی ہے. یہ نعمت ایجاد ہوئی، یہ نعمت ایجاد ہوئی. ٹھیک ہے، نعمت ایجاد یعنی آدم علیہ السلام کو جو اللہ تعالیٰ نے یعنی وجود بخشا. ٹھیک ہے نا، وجدہ یجدو کا مطلب تو ہوتا ہے پانا، لیکن یہاں پر ایجاد ہے یعنی وجود بخشنا. ٹھیک ہے، تو یہ بھی ایک نعمت ہے نا کہ عدم سے وجود میں لے کر کے آئے. اگر ہوتے ہی نہ تو پھر کیا ہوتا، کچھ بھی نہ ہوتا. تو وجود کا ہونا بھی اللہ تعالیٰ کی ایک نعمت ہے کہ اللہ تعالیٰ نے بنایا. پھر جب آدم علیہ السلام بن گئے اور علوم اسماء سے مشرف ہوئے، یعنی اللہ تعالیٰ نے ان کو بنانے کے بعد پھر علم بھی عطا فرمایا. ٹھیک
ठीक है ना,
जिसको इल्मुल अशिया कहते हैं। इल्मुल अशिया क्या चीज है? इल्मुल अस यानी अस्मा, बल्कि इल्मुल अस्मा के वो नामों का इल्म दिया कि भाई ये चीज ये है, ये चीज ये है, ये चीज ये है, ठीक है। तो अब उलमा क्या फरमाते हैं कि नामों का इल्म का मतलब ये नहीं है कि सिर्फ नाम बता दिए, बल्कि नाम बताने का मतलब ये था कि उनका काम भी बता दिया, उनकी नेचर भी बता दी, ठीक है। तो जैसे कि हर चीज को एक नाम दिया जाता है ना, तो वो नाम जो होता है वो उसकी डिस्क्रिप्शन भी होती है, ठीक है। तो वो डिस्क्रिप्शन यानी डिस्क्रिप्टिव नेम्स थे ये तो बिल्कुल शुरू में ये नाम रखे जा रहे थे ना, तो अल्लाह ताला ने कुछ सोच करके ही किसी चीज का कोई नाम रखा होगा, तो जो भी नाम रखा वो उसको डिस्क्राइब भी करता था। तो इस तरीके से आदम अलैहिस्सलाम को सिर्फ नाम याद नहीं किए करवाए जा रहे थे, रट्टा नहीं लगवाया जा रहा था, बल्कि मफहूम भी समझाया जा रहा था, और उनके यानी उलूम जो है ना वो उनके अंदर बाकायदा जैसे उनको वदियत फरमाए जा रहे थे, उनके अंदर ट्रांसफर किए जा रहे थे। तो ये सारे उलूम जो है वो आदम अलैहिस्सलाम को अल्लाह ताला ने अता फरमा दिए, यानी चीज़ों के उलूम, ठीक है, ठीक है। तो अब बहुत बड़े आलिम बन गए वो अशिया के एतबार से। अब यहाँ पर ना किसी ने अच्छा इसके बाद फिर क्या हुआ, इसके बाद जो है वो फरिश्तों से फरमाया कि अब आदम अलैहिस्सलाम को सजदा करो, ठीक है, उस जुदू दे आदम। तो अब ये नेमत इकराम हुई, यानी इनको अल्लाह ताला ने इकराम अता फरमाया, यानी इज्जत और इकराम जिसको कहते हैं, ठीक है ना। तो पहले तो वजूद की नेमत अता फरमाई, फिर उसके बाद इज्जत की नेमत अता फरमाई। तो सब फरिश्तों ने सजदा किया बजुज इबलीस के, तो ये था इल्मुल अस्मा, यानी जिसको कहते हैं ना मटेरियल चीजों का इल्म, फिजिकल चीजों का इल्म, ठीक है। तो इसके ऊपर एक दफा शायद बयान में साजिश ने तस्करा भी किया था कि किसी भाई ने सवाल किया कि आदम अलैहिस्सलाम को फरिश्तों का मस्जूद बनाया गया है ना, कि इतना इकराम जो करवाया गया आदम अलैहिस्सलाम को, तो किस लिए करवाया गया? क्योंकि उनको इल्म अता किया। लेकिन ये इल्म किस चीज का इल्म था? ये वही का इल्म तो नहीं था ना, बल्कि ये तो इल्म था मटेरियल चीजों का, फिजिकल चीजों का, मादी चीजों का। तो मादी चीजों के इल्म की अफजलियत ऐसा लगता है कि ज्यादा है, ठीक है, मादी चीजों के इल्म की इतनी अफजलियत है कि आदम अलैहिस्सलाम को जो है वो फरिश्तों का मस्जूदुल मलाइका बना दिया, ठीक है। तो चूंकि उनका सवाल था वो ऐसे इल्मी, यानी एक तालिबे इल्माना सवाल था, तो इस वजह से कोई ऐसा नहीं था, एतराजी सवाल नहीं था, उनके अंदाज से ही पता चल रहा था। तो साथियों ने फिर उनको समझाया, अगर एतराजी सवाल होता ना तो फिर जवाब भी उमूमन फिर एतराजी ही देना पड़ता है या इल्जामी जवाब देना पड़ता है, लेकिन चूंकि ऐसा सवाल नहीं था, तो हालांकि थे वैसे वो कोई स्टूडेंट नहीं, वो नॉन स्टूडेंट्स में से थे और काफ़ी दुनियावी बैकग्राउंड रखने वाले ही इंसान थे, लेकिन अंदाज होता है एक सवाल करने का तो उससे पता लग जाता है। तो बहरहाल तो उनको फिर समझाया कि नहीं, ये जो मादी इल्म मिला ना उनको, तो मादी इल्म की बुनियाद के ऊपर उनको फरिश्तों के का मस्जूद तो बना दिया गया, ठीक है, लेकिन फकत मादी इल्म की बुनियाद पर उनको जन्नत का वारिस नहीं बनाया गया। ये किसने कहा कि जन्नत का वारिस भी इस वजह से बनाया गया उनको? जन्नत का वारिस बनने के लिए अल्लाह ताला ने अलग शराइत रखी है। भाई फरिश्तों ने सजदा कर लिया, इसका मतलब ये थोड़ी है कि अब जन्नत में भी दाखिल कर दिया गया, ठीक है ना। जन्नत में दाखिल करना या जन्नत से निकाला जाना, ये फरिश्तों के मस्जूद होने के ऊपर तो डिपेंड नहीं करता था ना, ठीक है, ये तो हुक्म की अताअत के ऊपर डिपेंड करता था ना। जबी तो बेशक आदम अलैहिस्सलाम मस्जूदुल मलाइका हैं, लेकिन उनको जन्नत से तो निकलना पड़ा ना, ठीक है, जन्नत से तो उनको, आपकी मर्जी है, आप जरूरत पड़ रही है तो, हाँ ठीक है, तो जन्नत से तो उनको फिर भी निकलना पड़ा ना। किस वजह से निकलना पड़ा? क्योंकि ये आप जरा म्यूट कर लीजिए, तो जन्नत से निकलने की वजह क्या बनी? حکم کی نافرمانی ہو گئی ان سے, ٹھیک ہے, تو نکلنے کی وجہ پڑ گئی. اس وقت یہ نہیں کہا گیا کہ بھائی ان کو کیسے جنت سے نکالیں, یہ تو اتنے بڑے ہیں, اتنے بڑے عالم ہیں, اور ان کو تو فرشتوں نے سجدہ کیا ہے, تو اب تو ان کو جنت سے نہیں نکالا جا سکتا کیونکہ یہ تو بڑے بن چکے ہیں, فرشتوں کے مسجود بن چکے ہیں, اب تو جنت سے نہیں نکالا جا سکتا. نہیں, جنت سے تو پھر بھی نکال دیا گیا نا, ٹھیک ہے. کہنے کا مقصد یہ ہے کہ جنہوں نے سوال کیا تھا وہ سوال میں یہ کہنا چاہ رہے تھے کہ مادی علوم جو ہے نا وہ اتنے افضل ہیں, تو پھر جو ہے وہ روحانی علوم کو یا 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 جو وحی کے علوم ہیں ان کو زیادہ افضل کیوں کہا جاتا ہے. تو ان کو یہی سمجھایا کہ نہیں, بے شک فرشتوں کا مسجود بن گئے مادی علوم کی وجہ سے, لیکن جنت نہیں ملنے والی ہے, جنت کی کوئی گارنٹی نہیں ہے مادی علوم کی وجہ سے. یہاں پہ یہ بہت بڑے انہوں نے لائٹ بلب ایجاد کیا تھا تو بہت سارے لوگ جو ہے نا وہ پھر اپنی زندگی بلکہ اپنی راتیں روشنی میں خراب کیا کرتے تھے. خیر لوگ تو کہتے ہیں بہت اچھا کیا کرتے تھے, ہم کہتے ہیں نہیں, خراب کرتے تھے. راتیں پہلے سونے کے لیے ہوتی تھیں, اب جو ہے وہ راتیں بھی کام کے لیے بنا دیں لائٹ بلب ایجاد کر کے. بہرحال لوگوں کا سوچنے کا انداز یہ ہوتا ہے کہ جنہوں نے بڑی بڑی سائنسی ایجادات کری ہیں نا تو انہوں نے انسانوں کا بہت بھلا کیا ہے, ٹھیک ہے نا, بہت محسن ہے وہ انسانوں کے. تو چونکہ انہوں نے انسانوں کے اوپر احسان کیا سائنسی ایجادات کر کے, تو اب ان کو بھی جنت میں جانا چاہیے, رائٹ. اس قسم کا ایک تصور ہے انفارچونیٹلی مسلمانوں کے درمیان بھی, ٹھیک ہے. تو اس کا جواب یہ ہے کہ نہیں, جنت کی الگ شرائط ہے, ٹھیک ہے نا. جنت کی شرائط جو ہیں وہ اللہ کے احکام کی پابندی ہے, سائنسی ایجادات اور مادی علوم کی کثرت نہیں ہے, ٹھیک ہے. چلیں آگے چلتے ہیں کہ ہم نے فرشتوں سے فرمایا کہ آدم کو اب سجدہ کرو, یہ نعمت اکرام ہوئی, دوسری نعمت. تو جب تو سب فرشتوں نے سجدہ کیا, فسجدوا, سب نے سجدہ کیا الا ابلیس, بجز ابلیس کے, کہ وہ سجدہ کرنے والوں میں شامل نہ ہوا. لم یکن من الساجدین, ٹھیک ہے, تو یہ تھا جو جن تھا, فرشتوں کے درمیان رہتا ضرور تھا لیکن یہ فرشتوں کی جنس سے نہیں تھا. کانا من الجنی, سورہ کہف کے اندر ہے نا, کہ یہ جن تھا, ٹھیک ہے. تو صحبت میں رہتا تھا فرشتوں کی, ملائکہ کی, روحانی مخلوق کی, پاکیزہ مخلوق کی صحبت میں رہتا تھا, لیکن صحبت میں رہ کر کے جنس تبدیل نہیں ہو جاتی. ہاں عادتیں تبدیل ہو جاتی ہیں, انسان نیکوں کی صحبت میں رہتا ہے اس کی عادتیں اچھی ہو جاتی ہیں, ٹھیک ہے نا, اور وہ ساری تفصیل ہم پہلے ڈسکس کر چکے ہیں نا کہ کیسے عادتیں تبدیل ہوتی ہیں. ہر بندہ تو نہیں نیکوں کی صحبت میں رہ کر کے نیک بن جاتا, اس کی شرائط ہوتی ہیں, ان شرائط کو پورا کرے گا تو پھر نیکوں کی صحبت سے اس کو فائدہ ہوگا. تو ابلیس تو بہترین صحبت میں رہتا تھا, ایسے لوگوں کی صحبت میں رہتا تھا جنہوں نے کبھی گناہ کیا ہی نہیں, جن سے گناہ ہو ہی نہیں سکتا, ایسی روحانی مخلوق کی صحبت میں. لیکن کہتے ہیں نا ٹس سے مس نہیں ہوا, اس کے اوپر رتی برابر بھی اثر نہیں ہوا, اس کے اوپر فائدہ نہیں ہوا اس کو کوئی صحبت کا, ٹھیک ہے. تو صحبت اللہ والوں کی والا, جو آج کل ماشاء اللہ بہت گانا تو خیر نہیں, استغفر, بہت اچھی جو ہے وہ ہے نا ایک نظم ہے, ٹھیک ہے. تو وہ صحبت اللہ والوں کی, نظم کا مطلب یہ نہیں ہوتا کہ اللہ والوں کی صحبت سے ہر ایک کو فائدہ ہو جاتا ہے, بلکہ جو فائدے کے لیے اپنا یعنی توبہ کرتا ہے اور ارادہ کرتا ہے کہ ہاں میں ان کی صحبت میں جا کر کے فائدہ اٹھاؤں, اس کو فائدہ ہوتا ہے, ٹھیک ہے. اچھا تو حق تعالیٰ نے فرمایا کہ تو سجدہ نہیں کرتا, کہ تو جو سجدہ نہیں کرتا تجھ کو اس سے کون سا امر مانع ہے. ذرا پلیز آپ ہولڈ کیجیے گا, میں اس کو میوٹ کر رہا ہوں, ایک کام ضروری ہے. کہ اللہ تجھ کو ہے, یعنی کس چیز نے تمہیں منع کیا سجدہ کرنے سے, کس چیز نے تمہیں روکا. منع کا مطلب عربی میں ہوتا ہے روکنا, ٹھیک ہے. تو جبکہ میں خود تجھ کو سجدے کا حکم دے چکا, یعنی اللہ تعالیٰ نے براہ راست حکم دیا تھا نا, اعلان ہو گیا تھا آسمانوں کے اندر. اور جب اللہ تعالیٰ آسمانوں کے اندر حکم کا اعلان فرماتے ہیں نا, تو باقاعدہ اللہ رب العزت کی آواز جو ہے وہ فرشتوں یعنی آسمان کی مخلوق تک پہنچتی ہے. اب آسمان میں مخلوق ہے کون سی, فرشتے ہیں, لیکن اس وقت وہاں پر یہ جن بھی موجود تھا, ٹھیک ہے. تو اس تک بھی اللہ تعالیٰ کا یہ براہ راست حکم پہنچا تھا, ठीक है ना, वास्तव से नहीं पहुंचा था कि किसी रसूल को भेजा था, किसी मैसेंजर को भेजा था इसके पास कि आदम को सजदा करो, नहीं, बराह रास्त हुक्म पहुंचा था डायरेक्ट विदाउट एनी वास्ते। पूछा कि इज अमर तुक, मैंने तुझे वो अमरे माने ये है, यानी कौन सी चीज, ठीक है ना, यानी वजह जो बताई ना इसने, वो वजह भी इसने ना, यानी जो क्या कहते हैं बड़े सियाने कहते हैं ना उनको पंजाबी के स्टाइल में, जरा सियाने, तो यानी ब्लेम जो है ना वो दूसरे पे डाल दो, ठीक है ना, कि भाई ये आपका कसूर है कि मैं नेक ना बना, जैसे आगे बात भी आ रही है और पहले भी पिछली क्लास में भी बात हुई थी। तो इसने भी ना ये जो ब्लेम, यानी एक जो जवाब दिया ना, ये अल्लाह के ऊपर नाउजबिल्ला ब्लेम डालते हुए जवाब दिया, आपने मुझको आग से पैदा किया, यानी कसूर आपका है कि आपने मुझे आग से पैदा किया, अगर आप मुझे भी मिट्टी से पैदा करते थे तो मैं इसको सजदा कर लेता, है ना। तो लॉजिक, राइट, अपनी देड़ होशियारी कहें इसको, लॉजिक कहें इसको, अपनी मंतिक कहें इसको, ठीक है ना। तो मंतिक इस्तेमाल कर रहा है कि आपने मुझे आग से पैदा किया और इस आदम को आपने खाक से पैदा किया, ठीक है। तो इसके अंदर जो है ना वो एक तो ये भी है कि जी ब्लेम अल्लाह ताला के ऊपर शिफ्ट करने की कोशिश कर रहा है, और दूसरा ये कि साथ साथ जो है ना वो ये भी हो सकता है कि जी हाँ भाई आप बड़े हैं और मैं आपकी तो आपको तो सजदा करता हूँ ना, ठीक है ना, आपको तो मैं सजदा करता हूँ, आपको तो मैं बड़ा मानता हूँ, तो इसको मैंने अगर सजदा नहीं किया तो उसे क्या फर्क पड़ता है, उसे क्या फर्क पड़ता है, आपको तो करता हूँ ना सजदा, है ना, आप तो बड़े हैं, आप करके इस तरह से बात कर रहे हैं जैसे कि, ठीक है। तो मुफ्ती शफी रहमतुल्लाह अलैह की ना एक किताब, अगर आपको याद हो, या जिस शेयर करता है उसके बारे में बात भी बहुत करता है, जिसमें कि जो जिसका टाइटल क्या है, ईमान और कुफर, है ना, जिसके अंदर मुफ्ती शफी रहमतुल्लाह अलैह ने कुफर की बहुत सारी तफसीलात लिखी हैं कि कैसे कैसे जो है वो इंसान काफिर हो जाता है और ईमान की क्या क्या शराइत हैं, और ये भी लिखा है उसके अंदर कि अगर कोई शख्स कलमा भी पढ़ रहा हो और काबतुल्लाह की डायरेक्शन में सजदा भी कर रहा हो, यानी अहले क़िबला भी हो, तो फिर भी वो काफिर हो जाता है, अगर वो सर्टेन काम कर ले तो फिर वो अहले क़िबला और अहले कलमा, कलमा गो होने के बावजूद काफिर हो जाता है, ठीक है। तो उसी किताब के अंदर हजरत ने आखिर में जो वो समरी बयान करी है ना, खुलासा रिसाला, तो उसमें ना हजरत ने इसी शैतान का ही जिक्र किया है कि ये जो शैतान है ना, हजरत लिखते हैं कि शैतान इबलीस ने ना कभी खुदा का इनकार किया, ना उसकी खुदाई का इनकार किया, ना उसकी किसी सिफत का इनकार किया, है ना, ये इबलीस जो है इसने ऐसे कोई काम नहीं किया था, बल्कि इसने तो सिर्फ गैरुल्लाह को सजदा करने से इनकार किया था, अल्लाह के गैर को सजदा करने से इनकार किया था ना, वो तो ये कह सकता है कि मैं मुवाहिद आजम हूं। मुवाहिद कहते हैं जो शख्स तौहीद का सबसे बड़ा अलमबरदार हो उसको मुवाहिद का टाइटल दिया जाता है, तो वो तो कह सकता है कि मैं तो सबसे बड़ा तौहीद का अलमबरदार हूं, है ना भाई, उसने अल्लाह को सजदा करने से तो इनकार नहीं किया था ना, उसने तो छोटे को सजदा करने से इनकार किया था ना, ठीक है। लेकिन क्या हुआ, अल्लाह ताला ने, हजरत मुफ्ती शफी रहमतुल्लाह अलैह के अल्फाज ही पढ़ रहा हूँ कि लेकिन अल्लाह ताला ने उसकी इस सरकशी को तकजीब ही के हुक्म में रख कर कुफ्र अजीम करार दिया, ठीक है। तो कमिंग बैक टू मारुफुल कुरान, यानी मुफ्ती शफी की रहमतुल्लाह अलैह उस किताब से वापस इस किताब के ऊपर आ रहे हैं कि तरीके से जवाब दिया कि आपने ही मुझे आग से पैदा किया और आपने ही उसको जो है वो मिट्टी से पैदा किया, खाक से पैदा किया, तो ये शैतानी इस्तिदलाल का पहला मुकदमा है, ठीक है ना, यानी ये जो दलाइल इसने पेश किए, इस्तिदलाल मतलब दलील पेश करना या दलील पकड़ना, ठीक है, तो ये उसकी दलील का पहला मुकदमा है, यानी पहला समझ लें आर्ग्यूमेंट है। अच्छा, अब दूसरा मुकदमा जिसका यहाँ जिक्र नहीं किया है, ठीक है ना, लेकिन दीगर मुकामात का में उसका जिक्र है, वो ये है कि आग بوجہ نورانی ہونے کے خاک سے افضل ہے. ٹھیک ہے, یہ دوسرا آرگیومنٹ ہے اس کا. تیسرا مقدمہ یہ ہے کہ افضل کی فرع اور اولاد بھی غیر افضل کی فرع سے افضل ہوتی ہے. ٹھیک ہے نا, یہ بھی اس کے آرگیومنٹس کا حصہ تھا, یعنی تھرڈ آرگیومنٹ تھا کہ بھئی جو افضل ہوتا ہے اس کی اولاد بھی افضل ہوتی ہے, اور جو غیر افضل ہوتا ہے اس کی اولاد بھی غیر افضل ہوتی ہے, یعنی کم درجے کی ہوتی ہے. اور چوتھا مقدمہ, چوتھا آرگیومنٹ اس کا یہ ہے کہ افضل کا سجدہ کرنا غیر افضل کو نامناسب ہے, یعنی اٹ ڈز ناٹ میک سینس. ہے نا, تو یہ جو اس کو انگریزی میں ٹرانسلیٹ کریں کہ نامناسب ہے, تو اس کو انگریزی میں کیا, اٹ ڈز ناٹ میک سینس. ٹھیک ہے نا, تو یہ جو لینگویج ہے اٹ ڈز ناٹ میک سینس والی لینگویج, کس کانٹیکسٹ میں اٹ ڈز ناٹ میک سینس والی لینگویج, کس کانٹیکسٹ میں, جب بڑا کہہ رہا ہو کوئی کام کرنے کے لیے اور چھوٹا یہ جواب دے اٹ ڈز ناٹ میک سینس ٹو می, تو یہ لینگویج جو ہے شیطانی لینگویج ہے. ٹھیک ہے, ہاں اگر کوئی چھوٹا یہ بات کر رہا ہو اور بڑا یہ کہے کہ بھئی آپ جو یہ کہہ رہے ہیں اٹ ڈز ناٹ میک سینس ٹو می, تو یہ کانٹیکسٹ بدل گیا, یہ وہ والا کانٹیکسٹ نہیں ہے, بڑے کے حکم کی خلاف ورزی والا کانٹیکسٹ نہیں ہے. اسی طریقے سے اگر کوئی جھوٹا کہہ رہا ہو کوئی بات آپ کو, کوئی یعنی جھوٹا انسان کوئی آپ کے سامنے کوئی آرگیومنٹ پیش کر رہا ہے اور آپ اس کو جواب دیں ہاؤ کین آئی ٹرسٹ یو, اٹ ڈز ناٹ میک سینس ٹو می, تو یہ کانٹیکسٹ بھی ڈفرینٹ ہے, یہ بھی بالکل ٹھیک ہے. جھوٹے انسان کو ایسا آپ کہہ سکتے ہیں کہ میں آپ کے اوپر میں کیسے ٹرسٹ کروں, آپ تو اتنا جھوٹ بولتے ہیں. ٹھیک ہے, تو یہ بھی میک سینس, اٹ ڈز میک سینس کہ ہاں بھائی آپ اس کی بات نہ مانیں. لیکن ایک پاکیزہ ذات, ایک افضل ذات آپ کو کہہ رہی ہے کوئی کام کرنے کے لیے, آپ چھوٹے ہیں اس کے, اور آپ کہیں نہیں ڈز ناٹ میک سینس ٹو می, تو یہ کانٹیکسٹ جو ہے نا اس کے اندر یہ جملہ شیطانی جملہ ہے. ٹھیک ہے, تو کانٹیکسٹ کے حساب سے بات کو, جملے کو سمجھا جائے گا. بغیر کانٹیکسٹ کے یہ نہیں کہہ سکتے کہ جو بھی کہے گا اٹ ڈز ناٹ میک سینس ٹو می وہ شیطان ہے, یہ تو نہیں کہہ سکتے کیونکہ ڈیپینڈس آن دا کانٹیکسٹ. ٹھیک ہے, تو یہ چوتھا اس کا مقدمہ تھا. ان چاروں مقدمات کو ملا کر شیطان نے اپنے سجدہ نہ کرنے کی یہ دلیل بنائی کہ میں افضل ہوں اس لیے غیر افضل کو سجدہ نہیں کیا, مگر پہلے مقدمے کے سوا سارے ہی مقدمات غلط ہیں. پہلا مقدمہ کیا تھا کہ آگ سے پیدا کیا اور اس کو مٹی سے پیدا کیا, تو اگر سائنٹیفکلی دیکھا جائے, خالی پیور لاجک اور سائنٹیفک نظر سے دیکھا جائے, تو یہ مقدمہ ٹھیک نظر آتا ہے. ٹھیک ہے, تو اسی وجہ سے حضرت نے لکھا کہ پہلا مقدمہ تو ٹھیک ہے لیکن باقی تینوں جو ہیں وہ غلط ہیں. لیکن پہلا مقدمہ بھی عام انسانوں کے حق میں اس معنی سے صحیح ہے کہ انسان کی تخلیق میں جزو غالب مٹی کا ہے. یعنی اب پہلے مقدمے کو بھی نا ڈائسیکٹ کر رہے ہیں, پہلے تو کہہ دیا کہ پہلا مقدمہ صحیح ہے اور باقی غلط ہیں, لیکن اب پہلے مقدمے میں صحیح ہونے کی ریزن بتا رہے ہیں کہ وہ بھی صرف اس حد تک صحیح ہے کہ انسان کی تخلیق میں مٹی کا جز غالب ہے. ٹھیک ہے, لیکن انسان فقط مٹی کوئی تھوڑی ہے کہ صرف مٹی ہے یہ انسان اور کچھ بھی نہیں ہے اس کے اندر, ایسا تو نہیں ہے نا. اللہ تعالیٰ نے روح بھی تو پھونکی ہے نا اس کے اندر, روح کو تھوڑی مٹی سے بنی ہوئی ہے. ٹھیک ہے, تو آدم علیہ السلام کو جو سجدہ کرنے کے لیے کہا تھا, تو کب کہا تھا سجدہ کرنے کے لیے, جب مٹی کے اندر روح پھونک دی گئی تھی, اور پھر روح پھونکنے کے بعد علم بھی عطا کر دیا گیا تھا. تو اب یہ ساری چیزیں آدم علیہ السلام کی کمپوزیشن بن گئی نا, فقط مٹی کوئی تھوڑی تھی, یہ مٹی کا پتلا بنایا اور کہہ دیا کہ یہ سجدہ کر لو اس کو. ٹھیک ہے نا, تو کہنے کا مقصد یہ ہے کہ پہلا مقدمہ بھی جو کہ ظاہراً صحیح لگتا ہے وہ بھی اصلاً صحیح نہیں تھا. ٹھیک ہے, ایسے ہی ہوتا ہے کہ بظاہر کوئی چیز صحیح لگ بھی رہی ہوتی ہے نا, لیکن جو تحقیق کرنے والے لوگ ہوتے ہیں نا, وہ پھر اس کی کیا کہتے ہیں, اس کو ادھیڑ دیتے ہیں اس آرگیومنٹ کو بھی. جو تحقیقی لوگ ہوتے ہیں نا, وہ ایون झूठा आर्ग्यूमेंट जो आम लोगों को सच्चा लग रहा होता है, वो उस झूठे आर्ग्यूमेंट की धज्जियां उड़ा देते हैं कि भाई ये भी आर्ग्यूमेंट तुम्हारा ठीक नहीं है, ये भी ठीक है। बात की खाल निकालना नहीं है, एक नेगेटिव कॉन्टेक्स्ट है बात की खाल निकालना, वो बेसिकली आर्ग्यूमेंट के जो है ना वो एक एक जुज जुज को उसको देखते हैं और फिर उसकी गलती खोल करके सामने रख देते हैं। तो हजरत ने यहाँ पर ऐसे ही किया। तो बाकी मुकदमाते दलील का गलत होना तो खुला हुआ है, बाकी तो ऑब्वियस है कि हाँ वो गलत ही है। क्यों? इसलिए कि आग का खाक पर अफजल होना एक जुज़वी फजीलत तो हो सकती है, कुल्ली तौर पर उसको अफजल कहना दावा बेदलील है। ठीक है ना, बस क्या क्या अफजलियत है कि आग जो है जब गलती है तो वो ऊपर की तरफ उठती हुई नजर आती है और खाक जो है वो नीचे की तरफ जाती है, बस ये तुम्हारे पास एक इसकी रीजन है कि आग जो है वो उससे। ठीक है, अच्छा, इसी तरह अफजल की फरा और औलाद का अफजल होना भी मशकूक है। हजारों वाकयात इसके खिलाफ सामने आए हैं कि नेक की औलाद बद हो जाती है और बद की औलाद नेक निकलती है, बहुत सारे ऐसे वाकयात हैं ना। तो इसी तरह ये भी गलत है कि अफजल को मफजूल के लिए सजदा नामुनासिब है। बाज औकात मसालेह का तकाजा यानी मसलहत का तकाजा इसके खिलाफ होना भी मुशाहिद है कि कभी जो है वो यानी गैर अफजल को भी सजदा करना या गैर अफजल को इसके सामने जो है वो घुटने टेकने पड़ते हैं किसी मसलहत की वजह से, किसी यानी जेन्युइन कॉज की वजह से। तो खैर, हक तआला ने फरमाया कि जब तू ऐसा नाफरमान है तो आसमान से नीचे उतर, ठीक है, फहबित मिन्हा, फहबित का मतलब यहाँ से निकल जा, नीचे उतर जा, तुझको कोई हक हासिल नहीं कि तू तकबर करे। फमा यकून लका अंत तकबरा फीहा, कि तू यहाँ पे रह करके जो है ना वो तकबर करता फिर, खासकर आसमान में रहकर जहाँ सब फरमाबरदारों ही का मकाम है। यानी आसमान जो रिहाइश की जगह है ना वो तो फरिश्तों के लिए, तो तुम यहाँ पर आ गए थे और तुमने इबादतें करनी शुरू कर दी थी तो उस वक्त तक तो तुम्हें बर्दाश्त कर लिया, लेकिन अब जब तुमने नाफरमानी शुरू कर दी है ना तो अब तुम यू डोंट बिलोंग हियर एनी मोर, ठीक है, अब तुम्हें यहाँ से निकलना पड़ेगा। तो बेशक तू इस तकब्बुर की वजह से जलीलों में, तू यहाँ से निकल दूर हो, बेशक तू इस तकब्बुर की वजह से जलीलों में शुमार होने लगा है। इन्नका मिनस सागिरीन, तो सागिर का मतलब छोटा, और यहाँ पर छोटे से मुराद जो है ना वो जलील और रसवा भी, क्योंकि तुमने इतना बुरा काम किया है। वो कहने लगा कि तुझके मुझको मोहलत दीजिए क़यामत के दिन तक। आला अंजरनी इला यौम युबअसून, तो अल्लाह ताला ने फरमाया कि तुझको मोहलत दी गई, ठीक है, काला इन्नका मिनल मुंजरीन, यानी मोहलत दिया जाने वाला तू हो गया, तुझे दे दी थी हमने मोहलत। फिर क्या कहा इसने, काला फबिमा अगवैतनी लअक्उदन्ना लहुम सिरातकल मुस्तकीम, के बसबब इसके कि आपने मुझको बहुक्म तकवीन गुमराह किया है, मैं कसम खाता हूँ कि मैं इनके यानी आदम और औलाद आदम की राहजनी करने के लिए आपकी सीधी राह पर जो कि दीन हक है जाकर बैठ जाऊंगा, ठीक है ना। तो बहुक्म तकवीन पिछली क्लास में बात हुई थी ना कि अल्लाह ताला का कि ये तकदीर थी, अल्लाह ताला ने निज़ाम ऐसा बनाया हुआ था, ठीक है, और ये अल्लाह ताला के इल्म में था कि ऐसा सब कुछ होना है, अल्लाह ताला के इल्म में सब कुछ है, आगे का भी जो अभी तक कुछ नहीं हुआ वो भी अल्लाह ताला के इल्म में है और माजी में भी सब कुछ अल्लाह ताला के इल्म में था। तो ये कितना बड़ा आलिम था कि इसको जो है ना वो इतनी सारी बारीकियां भी पता थी इसको, ठीक है, कि अल्लाह ताला के इल्म के बाहर कोई भी चीज़ नहीं होती। तो इसने फिर अल्लाह ताला के इल्म को, अल्लाह ताला की तकदीर को जो है ना उसको भी यूज किया अल्लाह ताला के खिलाफ कि आपने मुझे गुमराह किया है, ठीक है ना। तो फिर उसके बाद जो है वो यानी सरकशी करने शुरू कर दी कि मैं कसम खाता हूँ कि मैं आदम को और आदम की औलाद को जो है ना वो गुमराह करने की कोशिश करता रहूंगा, और गुमराह भी कैसे करूंगा, یہ جو صراط اکل مستقیم ہے نا، نیکی کا جو راستہ ہے، دین کا جو راستہ ہے، میں اس دین کے راستے پر بیٹھ کر کے اس کو گمراہ کروں گا. یہ نہیں کہ میں اگر یہ جو ہے وہ شراب خانے کی طرف جا رہے ہوں گے تو شراب خانے کے راستے کے اوپر میں بیٹھا ہوں گا اور میں ہاتھ پکڑ کے ان کو شراب خانے کی طرف گھسیٹ لوں گا، کھینچ لوں گا ان کو، ہے نا. اور اگر کوئی اس قسم کے اور کوئی خرافات والے کام کرنے جا رہے ہوں گے تو وہاں پہ بیٹھ کر کے نا میں ان کو مائل کروں گا برائی. نہیں، دین کے راستے پہ بیٹھوں گا میں، یعنی جو لوگ دین پہ چل رہے ہوں گے میں اس راستے کو بھی نہیں چھوڑوں گا. ٹھیک ہے. اب اس کے اوپر ایک سوال پیدا ہوتا ہے کہ یہ جو شیطان ابلیس، ٹھیک ہے نا، یہ خود کیا تھا، یہ آسمانوں میں رہ کر کے کیا کرتا تھا، یہ وہاں بیٹھ کر کے کیا کرتا، کرکٹ میچ دیکھتا تھا وہاں پہ، فرشتوں کی کرکٹ دیکھتا تھا، کیا کرتا تھا وہاں بیٹھ کر کے، یہ جوا کھیلتا تھا ادھر بیٹھ کر کے، یہ ٹی وی دیکھتا تھا بیٹھ کر کے وہاں پہ، شراب پیتا تھا، ہاں یہ عبادت کرتا تھا، اور عبادت کے ساتھ ساتھ اور بھی کیا کرتا تھا، چار عین یاد ہے نا، کافی لوگوں نے سنے ہوں گے، یاد ہوں گے. تو تین عین تو تھے نا اس کے پاس، ایک نہیں تھا نا، تو تین عین کدھر سے آ گئے، ایک تو آپ نے بتا دیا عبادت، باقی دو عین علم، عالم بھی تھا، اور دوسرا عین، عالم الگ چیز ہوتی ہے، اور عارف بھائی بھی تھا، ہے نا، عارف بھی تھا. تو علم الگ ہوتا ہے، عرفان الگ ہوتا ہے، پہچان، عرفان مینس پہچان، سمجھ کسی چیز کی، ٹھیک ہے. تو عرفان بھی تھا اس کے پاس، علم بھی تھا اس کے پاس. تو یہ کہاں سے آیا اس کے پاس، بھائی یہ علم حاصل کرتا تھا، وہاں بیٹھ کر کے یہ دیکھتا تھا چیزوں کو، غور و فکر کرتا تھا، فرشتوں سے پوچھتا بھی شاید ہوگا، کیونکہ علم جو ہے وہ پوچھنے سے بھی علم حاصل ہوتا ہے، دیکھنے سے بھی علم حاصل ہوتا ہے، پڑھنے کی کوئی چیز اگر ملتی ہوگی، خیر کہہ رہے ہیں بس، پڑھنے کی کوئی چیز اگر ملتی ہوگی تو پڑھ بھی لیتا ہوگا، اگر کتابیں ہوتی ہیں آسمان پر تو کتابیں بھی پڑھتا ہوگا، پتہ نہیں کیا کرتا ہوگا، لیکن علم حاصل کیا نا اس نے. تو بھائی یہ ساری محنتیں بیٹھ کے وہ کرتا تھا وہاں پر نا، غور کرتا تھا، فکر کرتا تھا، تو اس سے اس کو عرفان حاصل ہوا، پوچھتا ہوگا تو اس سے اس کو علم حاصل ہوا. تو یہ بیٹھ کر کے وہاں پر میچ نہیں دیکھ رہا ہوتا تھا، یا کرکٹ نہیں کھیل رہا ہوتا تھا، یا ایسے اپنا ٹائم ویسٹ نہیں کر رہا ہوتا تھا. ہی واز اے ویری بزی پرسن اینڈ بزی ان آل دا گڈ تھنگس، رائٹ. علم حاصل کرنا کوئی بری چیز ہے، اور عبادت کرنا بری چیز ہے، سارے نیکی کے کام کر رہا ہے، اچھے کام کر رہا ہے، ٹھیک ہے نا. تو کہنے کا مقصد کیا ہوا کہ اگر ہم انسانوں کی دو کیٹیگریز بناتے ہیں نا، ایک کو کہتے ہیں دنیا دار، دوسری کو کہتے ہیں دیندار، تو یہ کون سی کیٹیگری میں آئے گا؟ یہ دنیا دار کیٹیگری میں نہیں آئے گا، بظاہر جس کو ہم دنیا دار کہتے ہیں، یہ اس کیٹیگری میں نہیں آئے گا، ٹھیک ہے نا. یہ آئے گا دیندار والی کیٹیگری کے اندر، ہے نا، کیونکہ سارے دین والے کام کر رہا تھا، ٹھیک ہے نا. تو اب یہ خود بھی تو اسی راستے سے ہی آیا تھا نا، دینداری کے راستے سے آیا تھا، ٹھیک ہے. تو اب جو گمراہ کرنے کے لیے بھی اس نے بات کری نا کہ میں ان لوگوں کو گمراہ کروں گا، تو وہاں پر بھی جو ہے نا اس نے دینداری والی راستے کا ذکر کیا، صراط المستقیم، کہ میں اس راستے سے لوگوں کو گمراہ کروں گا. مطلب یہ نہیں ہے کہ جیسے اب جو ماڈرنسٹ ہوتے ہیں اور یعنی جو شراب کباب والے جو لوگ ہوتے ہیں وہ چھلنا شروع ہو جائیں کہ ہاں دیکھو ہمیں تو شیطان گمراہ کرتا ہی نہیں ہے، ہے نا، گمراہ تو کرتا ہے ان مولویوں کو، ہے نا، ہم کو تھوڑی، ہم تو شیطان سے محفوظ ہیں، کیونکہ شیطان نے تو کہا تھا میں تو مولویوں کو گمراہ کروں گا، ہمیں کو تھوڑی گمراہ کرتا، ہے نا بھائی. تو اس کا مطلب یہ نہیں ہے کہ جی دنیا دار لوگ جو ہے نا وہ تو ماشاء اللہ سیدھے راستے کے اوپر ہیں، یعنی اصل راستہ تو ان کا ہے سیدھا راستہ، وہ تو جنت میں جانے والے ہیں، اور یہ مولوی لوگ جو ہے نا یہ سارے کے سارے جہنم میں جائیں گے. ماشاء اللہ کچھ لوگ تو بڑے خوش ہوں گے بات سن کر کے، مولوی تو ہیں ہی جہنم ہی سارے کے سارے، ٹھیک ہے. نہیں، یہ اس کا مطلب نہیں ہے. جو دنیا دار ہیں وہ تو راستے سے ہی دور ہیں، وہ تو بالکل اس راستے پہ چلنے کا ان کا اہتمام ہی کوئی نہیں ہے. یہ تو کوشش کرے گا ان لوگوں کو گمراہ کرنے کی جو کہ جنت کے راستے پہ چل رہے ہیں.
अब उसमें जिसके लिए कामयाब होगा बस उसी को रास्ते से हटा सकेगा ना, 100% लोगों के लिए को थोड़ी ये कामयाब होगा, 100% मौलवियों को थोड़ी ये रास्ते से हटा सकेगा, दीनदारों को थोड़ी रास्ते से हटा सकेगा 100%, है ना। कोशिश करना एक अलग चीज होती है और कामयाबी एक अलग चीज होती है, ठीक है ना। तो इसने कोशिश की बात करी है, ये नहीं कहा है कि मैं कामयाब भी हो जाऊंगा सबको गुमराह करने में, ये कोई थोड़ी इसने कहा है, ठीक है। बहरहाल उन्होंने प्राइवेटली एक सवाल लिखा है कि मैंने किसी बुक में पढ़ा था कि ये फरिश्तों को दर्स देता था, क्या ये सही है? मैंने तो कहीं नहीं पढ़ा ना सुना कभी, ठीक है। तो फरिश्तों को दर्स देना पता नहीं, अजीब सी बात लगती है वैसे, पर अल्लाह बेहतर जानता है। तो फरिश्तों की तालीम का सिलसिला के बारे में कभी नहीं सुना कि फरिश्ते जो है वो इल्म हासिल क्या करते हैं, वो भी यानी इब्लीस से इल्म हासिल करते थे, खैर नहीं पढ़ा कभी मैंने। अच्छा तो हफ्ताना ने फरमाया कि अच्छा ये हो गया, फिर ये कहने लगा कि मैं कसम खाता हूँ कि मैं इनके यानी आदम और औलाद आदम की राहजनी करने के लिए आपकी सीधी राह पर जो कि दीन हक है जाकर बैठ जाऊँगा, फिर उन पर हर चार तरफ से हमला करूँगा, उनके आगे से भी पीछे से भी और उनकी दाहिनी जानिब से भी और बाएं जानिब से भी। अच्छा यू हैव हर्ड, ठीक है, जैसे दो लोगों ने सुन लिया इसका मतलब है तो सच्ची होगा ये बात नहीं, तो सुननी सुनाई बातों का तो कोई एतबार नहीं किया जा सकता ना। खैर तो अच्छा ये जो कहा गया ना कि ये दीनदार था ये दुनियादार नहीं था, ठीक है, तो अब इसका ये भी मतलब नहीं है कि यानी दीनदारों को बुरा कहा जा रहा है कि भाई क्योंकि तुम शैतान के कैटेगरी से ताल्लुक रखते हो क्योंकि वो दीनदार था, तो इसका मतलब ये है कि सारे दीनदार शैतानी लोग होते हैं, है ना। ये मतलब नहीं है ये बात करने का, मकसद बात करने का क्या है कि दीन के रास्ते पे चलना शुरू कर देना इसका मतलब ये नहीं होता कि अब इंसान शैतान से महफूज हो गया और अब बेफिक्र होकर के बस इबादतें करता रहे और इल्म हासिल करता रहे और लोग चीज़ों को समझता रहे और बस जन्नत कन्फर्म हो गई उसके लिए, नहीं, बल्कि फिक्र और शैतान से हिफाजत का इंतज़ाम, अल्लाह ताला से मुस्तकिल दुआ, ये सारी चीज़ें जो है वो दीनदार को भी करनी पड़ती हैं और उसको तो और ज़्यादा करने की ज़रूरत है। दुनियादार को तो फिक्र ही नहीं होती इन सब बातों की, वो तो पहले ही लगा हुआ होता है दूसरे चक्करों के अंदर। अच्छा तो और बाईं जानिब से भी यानी उनके बहकाने में कोशिश का कोई पहलू बाकी ना छोड़ूंगा ताकि वो आपकी इबादत ना करने पाए और मैं अपनी कोशिश में कामयाब होऊंगा, चुनाचे आप में मैं अपनी कोशिश में कामयाब होऊंगा, ठीक है ना। यानी कामयाब होऊंगा का मतलब ये नहीं 100% कामयाब होऊंगा, तो इसने कहा चुनाचे आप इनमें से अक्सरों को आपकी नेमतों का एहसान मानने वाला नहीं पाएंगे, ठीक है ना। अब ये अक्सरों का मतलब टोटैलिटी में से अक्सर, ठीक है, यानी ये नहीं कि जी ये जो दीनदार लोग होंगे ना तो इन दीनदारों में से अक्सर जो है ना वो जहन्नुम में चले जाएंगे, मैं कामयाब हो जाऊंगा इनको जहन्नुम में डालने में, नहीं, बल्कि टोटल ह्यूमैनिटी में से अक्सर जो है ना उनको मैं नाशुकरा बना दूंगा, ठीक है, नाशुकरा बना दूंगा। ईमान से महरूम करना जरूरी नहीं है, नाशुकरा होना एक अलग चीज होती है और ऑल द वे जाकर के ईमान से कुफर कर लेना, निकल जाना, ये भी एक अलग चीज होती है। तो अक्सर का मतलब एक तो ये भी कि भाई अक्सर इंसान जो है वो जहन्नुम में चले जाएंगे, कम लोग जो है वो जन्नत में जाएंगे, लेकिन एट द सेम टाइम ये भी हमें हदीसों से पता चलता है कि नहीं, जन्नत में जाने के लिए अल्लाह ताला ने ज्यादा दरवाजे बनाए और जहन्नुम के दरवाजे भी कम है, तो भाई ज्यादा लोग जन्नत में जाएंगे जब भी तो ज्यादा दरवाजे बनाए और कम लोग जहन्नुम में जाएंगे तो कम दरवाजे बनाए जहन्नुम के। तो अक्सर का मतलब अगर ज्यादा जहन्नुमी होंगे कम जो है वो जन्नती होंगे तो फिर दरवाजों को ज्यादा बनाने की क्या जरूरत थी, ठीक है ना। बहरहाल ये एक अलग टॉपिक है कि अक्सर से यहाँ पे मुराद क्या है, ठीक है। तो यानी जहन्नुम में चला जाना मुराद है या ये कि शुक्र ना करना और फिर उसके बाद पिट पिटा करके जो है ना वो माफिया मांगना, भाई एक होता है ना कि भाई शुक्र ना किया और जहन्नुम में चले गए और एक होता है कि शुक्र ना किया फिर पिटाई होनी शुरू हो गई आपकी, ना शुक्री करने की वजह से दुनिया में आपके ऊपर अजाब आने शुरू हो गए और जब अजाब आए अल्लाह ताला की तरफ, क्योंकि अजाब भी तो अल्लाह ताला भेजते हैं ना, जो यानी तकलीफें भेजते हैं इंसान को तौबा करवाने के लिए, अपनी तरफ वापस पलटाने के लिए, तो जब ये सारी तकलीफें दुनिया के अंदर आई तो फिर तौबा कर ली, ठीक है ना, और फिर अल्लाह ताला की तरफ रुजू कर ली, अल्लाह ताला ने माफ कर दिया और जन्नत में दाखिल कर दिया, ठीक है ना। तो इनिशियली इसको सक्सेस हो गई शैतान को, लेकिन अल्टीमेटली ये सक्सीड नहीं हुआ लोगों को जहन्नम में डालने में, ठीक है, अक्सरियत की बात हो रही है ऑफ कोर्स। दीनदार को ज्यादा अलर्ट रहना है, हाँ दीनदार को ज्यादा अलर्ट रहना है, क्योंकि वो धोखे के रास्ते से शैतान का शिकार हो जाता है, ठीक है। और जो दुनियादार होता है, तो दुनियादार अगर उसको एहसास हो कि हाँ मैं गलत काम कर रहा हूँ, तो फिर उसको धोखा जरा कम लगता है, ठीक है। खैर आगे अल्लाह ताला ने फरमाया कि यहाँ आसमान से जलील व ख्वार होकर निकल जा, और तू जो औलाद आदम को बहकाने को कहता है तो जो तेरा जी चाहे कर ले, मैं सबसे बेनियाज हूँ, ना किसी के राह रास्त पर आने से मेरा कोई फायदा है, ना गुमराह होने से कोई नुकसान है, ठीक है जी। आगे चलें, किसी कोई सवाल हो तो पूछ लीजिएगा। अच्छा, जो शख्स इनमें से तेरा कहना मानेगा, मैं जरूर तुमसे यानी इबलीस और उसकी बात मानने वालों से जहन्नम को भर दूंगा। कालखरुज मिन्हा मज़ूम मधूरा लमन तबिअका मिन्हुम लअमला अन्न जहन्नम मिन्कुम अजमईन। इमला अन्न का मतलब होता है कि जरूर बिल जरूर मैं भर दूंगा, मला यमलऊ भर देना ना, तो और इसे पिछली वाली आयत का भी तर्जुमा नहीं हुआ था, तो सुम्मा आतियन्नहुम मिन बैनि अयदीहिम कि फिर मैं इनके पास इनके ऊपर आऊंगा, इन पर आऊंगा, ला आतियन्नहुम जरूर बिल जरूर मैं इन पर आऊंगा, मिन बैनि अयदीहिम इनके दोनों हाथों के दरमियान से। दोनों हाथों के दरमियान का मतलब क्या होता है, फ्रंट साइड से, क्योंकि इंसान के हाथ जो होते हैं ना वो आगे की तरफ निकलते हैं, पीछे की तरफ नहीं निकलते, तो इस वजह से मिन बैनि अयदीहिम से मुराद फ्रंट साइड ली जाती है। वमिन खल्फहिम और खल्फ से मुराद जो है वो बैक साइड ली जाती है। वअन अयमानहिम अयमान यमीन से निकला राइट साइड। वअन शमाइलहिम शुमाल यानी शिमाल से निकला, सॉरी शुमाल, ठीक है। तो शुमाल वैसे तो हम नॉर्थ को कहते हैं, लेकिन एक्चुअली शुमाल जो है ना वो हिस्टोरिकली लेफ्ट साइड को कहा जाता था, ठीक है। तो शमाइलहिम जो है वो लेफ्ट साइड को कहते हैं। और वला तजदु अक्सरहुम शाकिरीन और आप नहीं पाएंगे इनमें से अक्सर को शुक्र करने वाला, अल्लाह ताला ने उसको मज़ूम मधूरा करार दिया। अच्छा, तो मारिफ़ मसाइल में लिखते हैं कि हज़रत आदम अलैहिस्सलाम और शैतान का ये वाक़या जो यहाँ मज़कूर है, इससे पहले सूरह बकरा के जो चौथे रुकू में बयान हो चुका है, इसके मुतअल्लिका बहुत से तहकीक तलब उमूर का बयान वहाँ हुआ है। यहाँ मज़ीद चंद उमूर तहकीक तलब का जवाब लिखा जाता है, ठीक है। तो पहले भी यानी डिटेल डिस्कशन हो चुकी है, वैसे भी हम तर्जुमा और खुलासा तफसीर में बहुत सारी बातें कर ही चुके हैं, तो अब यहाँ पर जो हजरत ने जिन बातों को डिस्कस किया है फिलहाल उनको खाली पढ़ लेते हैं कि इबलीस की दुआ कयामत तक ज़िंदगी की कबूल हुई या नहीं। बसूरत कबूल दो आयतों के मुतआरिज़ अल्फाज की तदबीर, बज़ाहिर दो आयतें जो हैं वो मुतआरिज़ हैं यानी आपस में कॉन्ट्रडिक्टरी लगती हैं, तो इन दोनों में तदबीक करने की ज़रूरत है, कोरिलेट करने की, कि ऐसा तो नहीं हो सकता कुरान की एक आयत और दूसरी आयत वाकई एक दूसरे की मुखालफत करें, मुखालफत होती नहीं है, ज़ाहरी तौर पर होती है, तो इनकी तदबीक कर लेते हैं तो बात समझ में आ जाती है। तो इबलीस ने ऐन उस वक्त जबकि उस पर अताब व इकाब अल्लाह ताला का की नाराज़गी नाजिल हो रही थी, तो अल्लाह ताला से उसने एक दुआ मांगी, और वो भी अजीब दुआ कि हशर तक की ज़िंदगी की मोहलत अता फरमा दीजिए। इसके जवाब में जो इरशाद हक ताला ने फरमाया, उसके अल्फाज इस जगह मस्कूरा आयत में तो सिर्फ ये हैं, इन्नका मिनल मुंजरीन, यानी अल्लाह ताला ने उसकी इस दुआ के जवाब में ये इरशाद फरमाया, ठीक है, यानी तुझको मोहलत दी गई, ان الفاظ سے بقرینہ دعا و سوال یہ سمجھا جا سکتا ہے کہ یہ مہلت حشر تک دی گئی، جیسے کہ اس نے سوال کیا تھا. ٹھیک ہے، اب یہ تو ڈسکشن ہے نا، لیکن ایک اور بڑی امپورٹنٹ ڈسکشن یہاں پر ذہن میں آتی ہے کہ اس نے اللہ تعالیٰ سے ڈیمانڈ نہیں کری تھی، اس نے اللہ تعالیٰ کو حکم نہیں دیا تھا. اگر گرامر کے اعتبار سے دیکھا جائے تو انذرنی یہ تو حکم کا صیغہ ہے، امر کا صیغہ. ٹھیک ہے، تو یہ نہیں لکھ رہے ہیں کیا مفتی شفیع رحمۃ اللہ علیہ کو پتا نہیں ہے کہ یہ جو ہے وہ امر کا صیغہ ہوتا ہے، حکم کا صیغہ ہوتا ہے؟ ٹھیک ہے، نہیں، انہوں نے یہ لکھا کہ اس نے اللہ تعالیٰ سے دعا مانگی تھی. ٹھیک ہے، تو دعا کے اندر بھی امر کا صیغہ استعمال کیا جا سکتا ہے، لیکن کس انداز میں وہ امر کا صیغہ استعمال کیا جا رہا ہے، کون کر رہا ہے، کیا سوچ کر کر رہا ہے، اس سے وہ امر جو ہے وہ یا تو دعا بن جاتا ہے یا وہ کمانڈ بن جاتا ہے. ٹھیک ہے، تو اگر کوئی اپنے آپ کو چھوٹا سمجھ کر کے بڑے سے بات کوئی مانگے، کوئی چیز مانگے، درخواست کرنا جس کو کہتے ہیں، ٹھیک ہے نا، یہ یقین رکھتے ہوئے کہ ہاں وہ بڑا اس بات پر قادر ہے کہ اس کو عطا کر دے، عطا کر سکتا ہے، تو یہ دعا ہوتی ہے. ٹھیک ہے نا، آپ کسی چھوٹے بچے کو کہتے ہیں مجھے پانی لا کر کے دو، ٹھیک ہے نا، تو وہ آپ اس سے دعا نہیں مانگتے. ٹھیک ہے نا، کیونکہ آپ اس کو حکم دے رہے ہیں اور چھوٹا ہے، خدمت پہ مامور ہے، اس کو یہ سمجھتے ہوئے کہ ہاں یہ میرا حکم نہیں ٹال سکتا، یہ ساری باتیں آپ کے ذہن میں ہوتی ہیں نا. تو اگرچہ کہ وہاں پر بھی آپ امر کا صیغہ کمانڈ ٹینس یوز کر رہے ہیں، لیکن وہ دعا نہیں کہلائے گا. ٹھیک ہے، اسی طریقے سے آپ اپنے کسی پارٹنر سے یا اپنے ساتھ کام کرنے والے یا گھر کے کسی دوسرے برابر والے شخص سے کوئی چیز ڈیمانڈ کرتے ہیں، تو ڈیمانڈ کرنے کے لیے بھی آپ جو ہے وہ امر کا صیغہ استعمال کرتے ہیں، برابر والے سے بھی مطلب آپ یہی صیغہ استعمال کرتے ہیں، لیکن وہ بھی دعا نہیں بن جاتا. تو کہنے کا کیا مقصد ہے کہ شیطان کا یہ جو جملہ تھا نا، یہ دعا کے طور پر سمجھا گیا ہے. کیا مطلب؟ کہ یہ اللہ تعالیٰ کو بڑا مانتا ہے، اللہ تعالیٰ کو بڑا سمجھتا ہے، اللہ تعالیٰ کو با اختیار سمجھتا ہے. ان سب باتوں کے اندر اس کو کوئی شک و شبہ نہیں ہے، ٹھیک ہے نا، لیکن یہ سب جاننے کے باوجود نافرمانی کرتا ہے. یعنی یہی تو اس کی شیطانیت ہے، یہی تو اس کی ابلیسیت ہے کہ سب کچھ جانتا ہے اللہ تعالیٰ کے بارے میں لیکن نافرمانی پھر بھی کرتا ہے. ٹھیک ہے، تو اچھا ایک نا بالکل شروع کی بات ہے، جب یہ آج خود بھی مشائخ سے نیا نہیں جڑا تھا، تو ہمارے کے ایک رشتہ دار صاحب ہیں، ذات بہت کتابی علم کا ان کے پاس ہے، تو ان کو پتہ لگا کہ جی یہ تو ہے نا یہ صوفیوں کے ساتھ جڑ گیا ہے. ٹھیک ہے نا، وہ تھے ذرا تحریکی قسم کے. ٹھیک ہے، تو جب ان کو پتہ چلا، یعنی پہلے میں خود بھی ان کے پاس ہی جاتا تھا، ان سے بہت ساری چیزیں سنتا تھا، پوچھتا تھا اور سمجھتا تھا، تو تھوڑے دن بعد پھر جب یہ مولویوں اور صوفیوں کے ہتھے چڑھ گیا تو ان کو ظاہر ہے بات پسند تو نہیں آئی کہ کہاں سے مجھے چھوڑ کر کے ادھر چلا گیا. تو خیر انہوں نے بظاہر تو کچھ نہیں کہا، لیکن ایک دفعہ نا میں نے ان کے سامنے ذکر کیا کہ بھائی میرے یہ شیخ ہیں اور میرے یہ ہیں پیر ذوالفقار احمد نقشبندی وغیرہ، تو وہ گویا کہ تیار بیٹھے ہوئے تھے کہ ہاں یہ کچھ کہے تو میں چھیڑوں بات کو، ہاں یعنی یہ چھیڑے تو میں کچھ کہوں. تو کہنے لگے کہ اپنے شیخ سے جا کر کے پوچھنا کہ شیطان بھی مقبول ہو سکتا ہے، کیا شیطان بھی مقبول ہو سکتا ہے؟ تو وہ تو بالکل ہی نیا نیا زمانہ تھا، میرے تو سمجھ میں نہیں آیا کہ کیا کہہ رہے ہیں یہ. تو شروع میں ایسے ہی ہوتا ہے، ظاہر ہے پتہ نہیں ہوتا نا انسان کو، تو شیطان بھی مقبول ہو سکتا ہے. تو میں نے کہا اچھا جی ٹھیک ہے، پوچھ لوں گا جا کر کے بھائی. تو خیر جب جا کر کے پوچھا نا تو پھر پتہ ہی چلا کہ وہ اسی بات کا ذکر کر رہے تھے. اچھا انہوں نے پھر میں نے کہا کہ بھائی مطلب کیا ہے آپ کا، تو انہوں نے اتنا بھی بول دیا، یعنی مزید انہوں نے اس کو ایکسپلین کر دیا کہ میں یہ پوچھ رہا ہوں کہ کیا شیطان کی دعا بھی قبول ہو سکتی ہے. ٹھیک ہے، تو ہمیں تو کچھ پتا نہیں تھا، تو ہم نے کہا ٹھیک ہے جی پوچھ لیں گے جا کر کے اپنے شیخ سے. ٹھیک ہے، تو بعد میں پتا چلا کہ وہ اسی واقعے کا ذکر کر رہے تھے کہ شیطان کی دعا جو ہے وہ اللہ تعالیٰ نے قبول کر لی تھی، اور مشائخ جو ہے نا وہ ان کے ہاں یہ بات مینشن کی جاتی ہے. ٹھیک ہے, جیسے کہ یہاں پر مینشنڈ ہے معرف القرآن کے اندر, وہ ان کو ہضم نہیں ہو رہی تھی یہ بات کہ یہ جو صوفی لوگ ہیں نا یہ تو شیطان کو بھی مقبول کہتے ہیں, ٹھیک ہے نا, تو یہ کیسے ہو سکتا ہے کہ شیطان مقبول, بھائی اس لیے کہ قبول جس کی کر لی جائے اس کو مقبول کہہ دیتے ہیں, لینگویج کے اعتبار سے, لفظی اعتبار سے اس کو مقبول کہا جائے گا, لیکن جو اصطلاحی ترجمہ ہے مقبول کا وہ الگ ہوتا ہے, لفظی ترجمہ مقبول کا الگ ہوتا ہے. لفظی اعتبار سے دیکھا جائے تو جس کی بھی بات کو قبول کر لیا جائے اس کو مقبول کہیں گے, لیکن اصطلاحی ترجمہ مقبول کا کیا ہے کہ جو پسندیدہ ہو, جو کہ مقرب ہو, محبوب ہو, اس کو مقبول کہا جاتا ہے, لیکن وہ اصطلاحی اعتبار سے ہے نا. تو وہ بہرحال دونوں باتوں کو مکس اپ کر کے جو ہے نا وہ پھر صوفیوں کے خلاف ہوئے ہوئے تھے کہ جی یہ لوگ جو ہے نا شیطان کو مقبول کہتے ہیں. خیر, تو شیطان مقبول اس لیے اصطلاحی اعتبار سے نہیں تھا, ہاں اس کی دعا کو قبول کر لیا تھا اللہ تعالیٰ نے, جیسے کہ یہاں پہ بھی ہم پڑھ رہے ہیں, تو انک من المنظرین یعنی تجھ کو مہلت دی گئی ہے. ان الفاظ سے بقرینہ دعا و سوال یہ سمجھا جا سکتا ہے کہ یہ مہلت حشر تک دی گئی, جیسے کہ اس نے سوال کیا تھا, یعنی جس وقت لوگوں کو جمع کیا جائے گا. حشر کس وقت کو کہتے ہیں؟ میدان حشر, جہاں پہ لوگوں کو اٹھانے کے بعد جمع کیا جائے گا. تو اس نے کیا دعا کی تھی؟ یوم یبعثون تک کی دعا کری تھی, اٹھائے جانے والے دن کی طرف, جس دن اٹھایا جائے گا. مگر کہ یہ سمجھا جا سکتا ہے کہ یہ مہلت حشر تک کی دی گئی اس کو, جیسا کہ اس نے سوال کیا تھا, مگر اس کی تصریح اس آیت میں نہیں ہے کہ جس مہلت دینے کا ذکر یہاں فرمایا ہے وہ ابلیس کے کہنے کے مطابق حشر تک ہے یا کسی اور معیار تک. کہ جس مہلت دینے کا ذکر یہاں فرمایا وہ حشر تک ہے یا کسی اور معیار تک, لیکن دوسری آیت میں اس جگہ الا یوم الوقت المعلوم کے الفاظ بھی آئے ہیں, کیونکہ یہ جو تخلیق آدم کا واقعہ ہے کوئی ایک جگہ تو نہیں ہے نا قرآن کے اندر, تو ایک اور مقام پر اللہ تعالیٰ نے الا یوم الوقت المعلوم کے الفاظ بھی استعمال کیے ہیں. لیکن اب اللہ تعالیٰ نے بھی نا مولویوں کے لیے گنجائش رکھی ہے نا, ہے کہ مولویوں کی ضرورت ہمیں پیش آتی رہے, کیونکہ ادروائز تو جیسے وہ صاحب تھے انہوں نے بھی ظاہر ہے قرآن پڑھا ہوگا, ترجمہ پڑھا ہوگا, کیونکہ بہت زیادہ وہ علم رکھنے والے تھے, ٹھیک ہے نا, لیکن مدرسے کے فارغ و تحصیل نہیں تھے, علماء کی صحبت یافتہ نہیں تھے, ٹھیک ہے. تو جو غیر عالم اور عالم کے علم میں فرق ہوتا ہے نا وہ یہی ہوتا ہے کہ غیر عالم جو ہوتا ہے نا وہ ایک جز کو پڑھ کر کے وہ سمجھتا ہے یہی کل ہے, یہی سب کچھ ہے, یہیں پہ ساری بات ہو رہی ہے, ٹھیک ہے نا, اس کو باقی تفصیلات کا نہیں پتہ ہوتا. جبکہ جس نے استاد سے علم حاصل کیا ہو نا, استاد سے درس لیا ہو بات کا, تو اس کے پاس کمپلیٹ پکچر ہوتی ہے, ٹھیک ہے. تو اللہ تعالی نے نا یہ کام کیا ہے اپنے قرآن کے اندر کہ ایک واقعے کو ایک جگہ پر کمپلیٹ بیان نہیں کر دیا. اگر کمپلیٹ بیان کر دیتے تو جو غیر مولوی لوگ تھے نا تو وہ بھی پڑھتے, ایک جگہ کا ترجمہ پڑھتے اور ان کو کمپلیٹ پکچر مل جاتی, ہے نا, تو پھر مولویوں کی ضرورت ہی نہیں رہتی. تو اللہ تعالیٰ نے مولویوں کے لیے تو ایک جاب رکھنی تھی نا, ہے نا, کیونکہ یہ تو خصوصی لوگ ہوتے ہیں اللہ تعالیٰ کے, اللہ کے دین کا کام کرنے والا. تو اللہ تعالیٰ نے نا تفصیلات کو بکھیر دیا, بات سمجھ میں آ رہی ہے, بکھیر دیا اللہ تعالیٰ نے, ٹھیک ہے نا, قرآن کے اندر بھی ایک جگہ نہیں کئی جگہوں پر, اور پھر حدیث کے اندر تو بہت زیادہ بکھیر دیا. نبی علیہ الصلوۃ والسلام نے کبھی کچھ فرمایا, کبھی کچھ فرمایا, کبھی کچھ فرمایا, کبھی کچھ فرمایا, ہے نا, ایک ہی چیز کے بارے میں ملٹیپل پلیسز کے اوپر چیزیں بکھیر دیا. تو اب جب بکھیر دیا تو اب کمپلیٹ پکچر کس کے پاس ہوگی؟ جو ڈیڈیکیٹڈلی علم حاصل کرے گا, فل ٹائم علم حاصل کرے گا, مدارس میں علماء کی صحبت میں بیٹھ کر کے باقاعدہ درس و تدریس کے ذریعے سے علم حاصل کرے گا, اس کے پاس کمپلیٹ پکچر آئے گی. اور ہمارے جیسے کمپیوٹر سائنٹسٹ اور ڈاکٹر اور انجینئر جو کہ ادھر سے کوئی کتاب کبھی پڑھ لی, کبھی کچھ پڑھ لیا, کبھی کچھ پڑھ لیا, تو ان کے پاس کمپلیٹ پکچر نہیں آ سکتی, ہے نا. تو یہ کیا ہے؟ اس کو کہتے ہیں فیورٹزم. فیورٹزم یعنی کسی کو جو ہے نا وہ فیورٹ بنانا اپنا اور دوسروں سے اس کو ممتاز رکھنا, رائٹ. تو علماء کرام جو ہے نا یہ اللہ تعالیٰ کی فیورٹزم کا شکار ہے. اس فیورٹزم کے شکار تو نہیں کہنا چاہیے, فیورٹزم کے یعنی اللہ تعالیٰ نے ان کو فیورٹزم کیا ہے, ان کو ممتاز رکھا ہے, اور ان کے لیے باقاعدہ اس طرح کا انتظام کیا ہے کہ ایک نان مولوی جو ہے نا وہ ان تک نہیں پہنچ سکتا, ان کے لیول تک نہیں پہنچ سکتا. ہاں سمجھتے وہ دھوکے میں مبتلا رہتے ہیں کہ ہاں جی ہم نے علم حاصل کر لیا ہے اور اب ہمیں ان مولویوں کی ضرورت نہیں ہے, ہم ان کے بغیر بھی بہت اچھے مسلمان بن سکتے ہیں اور بن ہیں, لیکن وہ ان کا دھوکہ ہے, خالی خام خیالی ہے ان کی, ایسا نہیں ہو سکتا کبھی بھی. ٹھیک ہے, تو یہاں پر ایک اس کی مثال ہے کہ بھائی اللہ تعالیٰ نے آدم علیہ السلام کا واقعہ ایک ہی جگہ بیان کر دیا ہوتا نا, کیوں نہیں کیا, بکھیر کیوں دیا اتنا, کہیں کچھ کہہ رہے ہیں کہیں کچھ کہہ رہے ہیں, کہیں کوئی الفاظ استعمال کر رہے ہیں, تاکہ جو یہ جو ہے نا جو کہ علماء کی قدر نہیں کرتے, علماء کو اہمیت نہیں دیتے نا, وہ غلط فہمی کا شکار ہو جائیں, کیونکہ یہ سزا ہے ان کی, علماء کی ناقدری کرنا ان کا قصور ہے, رائٹ, ان کا گناہ ہے یہ کہ علماء کی قدر نہیں کرتے. تو اب اس گناہ کی سزا تو ملنی ضروری ہے نا, گناہ کی سزا کیا ملتی ہے, غلط فہمی کا شکار رہتے ہیں, بات کچھ ہو رہی تھی کچھ سمجھ لیتے ہیں, الٹا سمجھ لیتے ہیں اس کو, ہے نا, اور پھر جو ہے وہ ظاہر پھر جب الٹا سمجھیں گے تو پھر عمل بھی الٹا ہی کریں گے نا. خیر, تو دوسری آیت میں اس جگہ الی یوم الوقت المعلوم کے الفاظ بھی آئے ہیں, جن کے ظاہر سے یہ معلوم ہوتا ہے کہ ابلیس کی مانگی ہوئی مہلت قیامت تک نہیں دی گئی, بلکہ کسی خاص مدت تک دی گئی ہے جو علم الہی میں محفوظ ہے. ٹھیک ہے, یعنی اللہ تعالیٰ کو معلوم ہے وقت المعلوم کہ جب تک اس کو مہلت ہوگی. تو حاصل یہ ہوا کہ ابلیس کی یہ دعا قبول تو ہوئی مگر نا تمام, کہ بجائے روز قیامت کے ایک خاص مدت تک کی مہلت دی گئی ہے. ٹھیک ہے, تو ٹائم چونکہ مکمل ہو گیا ہے کلاس کا, تو یہاں پہ روکتے ہیں, اگر کسی کو کچھ پوچھنا ہے تو لکھتے ہیں. وہ کچھ ایسے سوال بھیجتے ہیں واٹس ایپ کے اوپر کہ جو عمومی نوعیت کے ہوتے ہیں اور ذرا علمی نوعیت کے ہوتے ہیں, تو یہ آج اس کوشش کرتا ہے کہ لوگوں کو کبھی ایسے سوالوں کے جواب بھی واٹس ایپ کے اوپر ڈائریکٹلی دے دے, لیکن کچھ ایسے ہوتے ہیں جن میں یعنی ایک تو بہت زیادہ وقت لگ رہا ہوتا ہے, ٹھیک ہے, یا یہ کہ وہ بار بار اسی قسم کے سوال کر رہے ہوتے ہیں, تو پھر ان کو یہ کہہ دیتے ہیں کہ بھائی آپ جو ہے نا وہ کلاس میں اس طرح کا سوال پوچھ لیں, کیونکہ یہ عمومی سوال ہے نا, کوئی آپ کے ذات سے متعلق آپ کے خاندان سے متعلق تو نہیں ہے, تو کلاس میں پوچھ لیں. اب مزے کی بات یہ ہوتی ہے کہ وہ پھر کلاس میں غائب ہو جاتے ہیں, ہے نا, اور وہاں پہ نا پھر وہ ان کو یا تو کوئی شرم آ جاتی ہے یا ان کے پاس فرصت نہیں ہوتی کلاس لینے کی, تو پھر اب یہ آج اس کیا کر سکتا ہے اس معاملے کا نا. ٹھیک ہے, جب کہا ہے کہ بھائی آپ کلاس میں پوچھ لیں تو پھر یہ آپ کی ذمہ داری کیا ہوا, اب آپ پوچھیں گے نہیں تو پھر میں خامخواہ نہیں پھر ایک نیا ٹاپک کو چھیڑنا چاہتا نا. ٹھیک ہے, پھر چلیں, السلام علیکم و رحمۃ اللہ وبرکاتہ.